شرک اور کبر۔ بے شک اللہ اس کو نہیں بخشے گا کہ اس کے ساتھ شریک ٹھہرایا جائے، اور اس کے سوا جس کے لیے چاہے گا بخش دے گا، اور جو شخص اللہ کے ساتھ شریک ٹھہراتا ہے اس نے بہت بڑے جرم کا ارتکاب کیا۔ النساء آیت 48۔ حضرت عبداللہ بن مسعود سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، جنت میں وہ شخص نہیں جائے گا جس کے دل میں ایک ذرے کے برابر بھی کبر ہو۔ پوچھا گیا کہ کبر کیا ہے؟ آپ نے فرمایا، حق کو نظر انداز کرنا اور لوگوں کو حقیر سمجھنا۔ مسلم۔ اس دنیا میں سب سے زیادہ خلاف واقعہ بات یہ ہے کہ خدا کے سوا اور کسی کو بڑائی کا درجہ دیا جائے، یہی خدا کے نزدیک سب سے بڑا جرم ہے۔ آدمی اگر اپنے آپ کو بڑا سمجھ لے تو یہ کبر ہے، اور اگر وہ کسی دوسرے کو بڑا قرار دے تو اسی کا نام شرک ہے۔ خدا کی معرفت خدا کے سوا دوسری تمام عظمتوں کو ڈھا دیتی ہے، بشمول اپنی عظمت کے۔ خدا کے سوا دوسروں کی عظمت ماننے کا نام شرک ہے، اور اپنی عظمت ماننے کا نام کبر۔ موجودہ دنیا امتحان کی دنیا ہے، اس لیے یہاں ہر قسم کے لوگوں کو بسنے کے مواقع ملے ہوئے ہیں، مگر آخرت کی دنیا آئیڈیل دنیا ہوگی۔ وہاں صرف وہی لوگ عزت کا مقام پائیں گے جنہوں نے موجودہ آزمائشی دنیا میں یہ ثبوت دیا ہو کہ وہ حقیقتاً واقعے کی سطح پر جینے کی صلاحیت رکھتے ہیں۔ کبر اور شرک کی سطح پر جینا غیر حقیقی سطح پر جینا ہے، اس لیے جو لوگ کبر اور شرک کی سطح پر زندگی گزاریں گے وہ آخرت کی ابدی دنیا میں بسنے کے لیے سراسر نا اہل ٹھہریں گے۔ جنت ان اعلیٰ انسانوں کے لیے ہے جو خدا کی بڑائی میں جیتے ہوں، جہنم ان پست لوگوں کا مقام ہے جو غیر خدا کی بڑائی میں جئیں، خواہ یہ جینا خود اپنی بڑائی میں ہو یا اپنے سوا کسی دوسرے کی بڑائی میں۔ عقیدہ خدا۔ شیر کو دیکھنے کی ایک صورت یہ ہے کہ آپ اس کو مردہ عجائب خانے میں دیکھیں، اور دوسرا شیر وہ ہے جو کھلے جنگل میں نظر آتا ہے۔ مردہ عجائب خانے میں شیر کی کھال کے اندر بھس وغیرہ بھر کر اس کو کھڑا کر دیتے ہیں، بظاہر وہ شیر کی مانند ہوتا ہے مگر وہ صرف شیر کی صورت ہوتی ہے، نہ کہ فی الواقع شیر۔ ایسے شیر کو لوگ صرف تفریح کے طور پر دیکھتے ہیں، کوئی بھی شخص اس سے ڈرنے یا بھاگنے کی ضرورت محسوس نہیں کرتا، مگر جنگل کا شیر ایک زندہ شیر ہے، وہ ناقابل تسخیر قوت کا نشان ہے۔ وہ جب چلتا ہے تو سارا جنگل سہم اٹھتا ہے، وہ جب دھاڑتا ہے تو جانور دہشت زدہ ہو کر گر پڑتے ہیں۔ کوئی آدمی اگر جنگل میں زندہ شیر کو دیکھ لے تو وہ سر سے پاؤں تک کانپ اٹھتا ہے، اس کے تمام ہوش و حواس گم ہو جاتے ہیں، وہ ویسا نہیں رہتا جیسا وہ اس کو دیکھنے سے پہلے تھا۔ اس مثال سے خدا کے معاملے کو سمجھا جا سکتا ہے۔ خدا پر عقیدے کی بھی دو صورتیں ہیں، ایک ہے خدا پر تقلیدی عقیدہ، دوسرا ہے خدا پر زندہ عقیدہ۔ خدا پر تقلیدی عقیدہ ایک بے جان عقیدہ ہے، ایسا عقیدہ آدمی کی روح کو نہیں تڑپاتا، وہ اس کی رگوں میں بجلی بن کر نہیں دوڑتا، وہ آدمی کے اندر کوئی ہلچل پیدا نہیں کرتا۔ خدا کے تقلیدی عقیدے میں خدا کو ماننا ہوتا ہے مگر خدا سے ڈرنا نہیں ہوتا۔ مگر خدا پر زندہ عقیدے کا معاملہ اس سے بالکل مختلف ہے۔ خدا پر زندہ عقیدہ خدا کو اس کی عطا قوتوں کے ساتھ اس کو دیکھ لینے کا نام ہے۔ جو شخص اس طرح خدا کو پالے وہ پانے کے بعد ویسا نہیں رہ سکتا جیسا کہ وہ پانے سے پہلے تھا۔ خدا کو پانے کے بعد اس کے سارے وجود کے اندر پہنچالا جاتا ہے، خوف کی شدت سے اس کی روح سہم اٹھتی ہے، اس کے ذہن سے تمام دوسرے مسائل حذف ہو جاتے ہیں، وہ صرف ایک ہی مسئلے کو جانتا ہے اور وہ خدا کا مسئلہ ہے۔ خدا کا زندہ عقیدہ اور خدا کا خوف دونوں ناقابل تقسیم ہیں، آپ خدا کے زندہ عقیدے سے خدا کے خوف کو الگ نہیں کر سکتے۔ جہاں یہ دونوں ایک دوسرے سے الگ ہوں وہاں سمجھ لیجئے کہ خدا کا زندہ عقیدہ نہیں بلکہ صرف تقلیدی عقیدہ ہے، اور تقلیدی عقیدے کی کوئی قیمت نہیں۔ عظمت خداوندی۔ ہر ایک کے پاس اپنی عظمت کی داستانیں ہیں، خدا کی عظمت کی داستان کسی کے پاس نہیں۔ ایک آدمی اپنی محبوب شخصیت کے حق میں لمبا نثری قصیدہ پڑھے گا جس میں یہ خبر دی جائے گی کہ آپ کی ذات گرامی کے آفتاب سے گوشے گوشے جگمگا رہے ہیں، मगर तवील तहरीर में कहीं भी ये महसूस ना होगा कि कहने और सुनने वाले खुदा की अजमत जलाल के एहसास से लरस रहे हैं और रब्बुल आलमीन के बेपाया करिश्मों को देखकर महवे हैरत हैं। अलबत्ता खात्मा कलाम पर यह फिक्रा अदा कर दिया जाएगा, व आखिर दवाना अनिलहमदुल्लाह रब्बिल आलमीन। कलाम के पूरे मजमुए में देखिए तो अरबी का ये फिक्रा एक बेजोड़ सा फिक्रा मालूम होगा। जिस कलाम में इंसानी अजमत के आबशार बरसाए जा रहे हों, वहां तमाम तारीफ सिर्फ अल्लाह के लिए है, कहने का क्या मकाम। इस किस्म का फिक्रा हमेशा रस्मी होता है, ना कि हकीकी। इंसान की अजमत का तवील कसीदा पढ़ने के बाद ये मुख्तसर अरबी फिक्रा हकीकतन अल्लाह की हम्द के जज्बे से नहीं निकलता, बल्कि सिर्फ तबर्रुक या रस्म की खानापूरी के लिए होता है। किसी दूसरे मजहब का आदमी हो और वो अपनी महबूब शख्सियत का कसीदा पढ़े तो वह अपने कलाम के आखिर में अपने मजहब और रिवायात के लिहाज से कोई फिक्रा बोल देगा, और मुसलमान अपने मजहब और रिवायात के लिहाज से। बज़ाहिर दोनों एक दूसरे से मुख्तलिफ मालूम होते हैं, एक का फिक्रा इस्लामी फिक्रा है और दूसरे का गैर इस्लामी फिक्रा, मगर जिस नफसियाती हालत के तहत ये फिक्रे निकलते हैं उसके एतबार से दोनों एक हैं। अंदरूनी कैफियत के एतबार से दोनों में कोई फर्क नहीं। एक शख्स अपनी रिवायती तस्कीन के लिए अरबी फिक्रे का तलफ्फुज़ कर रहा है, दूसरा किसी गैर अरबी फिक्रे का। जो लोग अपने इन मशगलों पर खुश हैं और इनको कारनामा समझते हैं, वो बहुत जल्द जान लेंगे कि उनकी ये सरगर्मियां खुदा की नज़र में उससे भी ज्यादा बेकीमत थीं जितना कि मिट्टी के ढेर में एक चूंटी का रेंगना। ये जमीन किसी के अकाबर की जलवागाह नहीं, ये खुदा की तजल्लियात का जहूर है। जब भी खुदा के सिवा किसी और की तारीफ इस जमीन पर की जाती है तो वो सबसे बड़ा झूठ होता है जो कोई शख्स बोलता है। इंसानी अजमत के कसीदे जब पढ़े जाते हैं तो जमीन और आसमान की हर चीज पढ़ने और सुनने वालों पर लानत भेजती है, मगर जब खुदा की अजमत का चर्चा किया जाए तो जमीन और आसमान उसके हम आवास हो जाते हैं। इंसानी अजमत के कसीदे झूठी जबानों से निकलते हैं और झूठे कानों से सुने जाते हैं, मगर जब किसी को खुदा की अजमत बयान करने की तौफीक मिलती है तो ये एक मलकूती कलाम होता है जो फरिश्तों की हम नशीनी से किसी की जुबान से उबलता है। जो लोग किसी इंसान की अजमत से मशहूर हों वो उसकी शान में ये अल्फाज के दरिया बहाते हैं, जबकि खुदा की अजमत से मशहूर होने वाले शख्स पर चुप लग जाती है। इंसानी अजमत के चर्चे पुर रौनक मजलिसों और उम्दा छपे हुए कागजों में होते हैं, और अल्लाह की अजमत का चर्चा एक बंदाए खुदा के कल्ब में उबलता है, और सिर्फ उसकी तन्हाइयों को यह खुशकिस्मती हासिल होती है कि वो उसको सुने और देखें। खुदा की अजमतों में जीने वाले और इंसान की अजमतों में जीने वाले में वही फर्क है जो खुद खुदा और इंसान में है। कारखाना कायनात। आप किसी इंसानी कारखाने में दाखिल हों तो आप देखेंगे कि वहां हर चीज के बारे में बताया जा रहा है। उसके हर शोबे में तारुफी तख्तियां लगी हुई हैं, हर जगह आदमी खड़ा हुआ है जो आपके हर सवाल का पूरा जवाब देता है। कारखाने की तरफ से आपको ऐसा तारुफी लिटरेचर भी दिया जाएगा जिसमें जरूरी मालूमात दर्ज हों। कायनात तमाम कारखानों से ज्यादा बड़ा कारखाना है, मगर यहां न कहीं कोई तारुफी बोर्ड नजर आता है और ना कोई गाइड। यहां मंसूबा बंदी भी है और तामीरात भी, यहां पैदावार भी है और पैकिंग और सप्लाई का इंतजाम भी, यहां रसद और तलब में तनासुब का लिहाज भी किया जा रहा है और सनती फजलात को दोबारा इस्तेमाल में लाने का एहतमाम भी, यहां जब्त और तवाजुन का निजाम भी है और खाम सामानों की मुसलसल फरहमी का बंदोबस्त भी। ये सब कुछ है, मगर न कहीं कोई ऐलान करने वाला है और ना बताने वाला। पहाड़ों की बुलंदियां कायनाती स्टेज की माने नजर आती हैं, मगर वहां कोई बोलने वाला नहीं। चिड़ियां चहचहाती हैं तो शुबा होता है कि वो शायद किसी बात की खबर दे रही हैं, मगर उनकी बोली समझ में नहीं आती। बिजली चमकती है और बादल गरजते हैं जिसके जरिए कुछ ऐलान किया जा रहा है, मगर उसके अल्फाज आदमी के लिए काबिल फहम नहीं होते। ईमान किसी आदमी के अंदर इसी खला को पुर करता है, वो आदमी को कायनात के भेदों का रास्ता बनाता है। मोमिन एक किस्म का साइंसदान है, سائنسداں بکھرے ہوئے کروں میں نظام شمسی کا پتہ لگاتا ہے، وہ مادے کے اندر چھپی ہوئی توانائی کو دریافت کرتا ہے، وہ غیر متحرک دھات میں متحرک مشین کو دیکھ لیتا ہے، اسی طرح مومن عالم ظاہر میں عالم غائب کو دیکھتا ہے، وہ مخلوقات میں اس کے خالق کو پا لیتا ہے، وہ نظم کو دیکھ کر اس کے ناظم کا پتہ لگا لیتا ہے۔ ایمان جب اپنی آخری انتہا کو پہنچتا ہے تو وہ دعوت بن جاتا ہے۔ دعوت دوسرے لفظوں میں کائنات کے غیر ملفوظ نغمے کو الفاظ کی صورت دینا ہے۔ دائی خدا کی خاموش نشریات کو با آواز اعلان میں منتقل کرتا ہے، وہ خدائی پیغام کو سن کر اسے انسانوں تک پہنچاتا ہے۔ دعوت خدا کی دنیا میں خدا کی نمائندگی ہے۔ تقویٰ کیا ہے؟ ہٹلر کی حکومت کے زمانے میں جرمنی میں جب یہودی پکڑے جانے لگے تو وہاں بہت سے لطیفے مشہور ہوئے۔ ایک لطیفہ یہ تھا کہ شہر کی ایک سڑک پر ایک یہودی بھاگا جا رہا تھا۔ دوسرے یہودی نے اس کو دیکھ کر پوچھا کہ تم کیوں بھاگ رہے ہو؟ اس نے کہا تم بھی بھاگو۔ اس نے دوبارہ پوچھا آخر کیوں؟ بھاگنے والے یہودی نے جواب دیا، چڑیا گھر سے ایک بھیڑیا بھاگ نکلا ہے اور اس کو گولی مارنے کا حکم ہوا ہے۔ دوسرے یہودی نے حیران ہو کر کہا، ہم کو کیا ڈر ہے؟ ہم بھیڑیے تو نہیں ہیں، پھر ہم کیوں بھاگیں؟ پہلے یہودی نے جواب دیا، ہاں ہم بھیڑیے نہیں ہیں، مگر کیا ہم اس کو ثابت کر سکتے ہیں؟ اس مثال سے اندازہ ہوتا ہے کہ ڈر کی نفسیات سے جو انسان بنتا ہے وہ کیسا انسان ہوتا ہے۔ وہ ہر مسئلے کو اپنا مسئلہ سمجھتا ہے، کیونکہ اس کو ڈر ہوتا ہے کہ اس کی وجہ سے کہیں میں نہ پکڑ لیا جاؤں۔ کسی سے ڈرنے کا مطلب یہ ہوتا ہے کہ آدمی اس کے مقابلے میں اپنے آپ کو کمزور پا رہا ہے۔ وہ فیصلے کا سرا دوسرے کے ہاتھ میں سمجھتا ہے، اور جب بھی فیصلے کا سرا دوسرے کے ہاتھ میں ہو تو لازماً ایسا ہوگا کہ آدمی اندیشے میں مبتلا رہے گا۔ اس کو یہ ڈر لگا رہے گا کہ کہیں میں ہی مجرم نہ قرار دے دیا جاؤں۔ ایک بکری جو مجھ سے بہت دور فرات کے کنارے پر مری ہو، اگر اس کے مرنے کی ذمہ داری مجھ پر ڈال دی جائے تو میرے پاس کیا جواب ہوگا، اور میں کس طرح اپنے آپ کو بری ذمہ ثابت کر سکوں گا؟ اللہ تمام طاقتوں سے بڑھ کر طاقتور ہے، تمام فیصلوں کا سرا اسی کے ہاتھ میں ہے۔ ایسی حالت میں جو شخص اللہ کو پالے وہ اس کی طرف سے مستقل اندیشے میں مبتلا ہو جاتا ہے۔ ہر معاملے میں وہ سوچنے لگتا ہے کہ خدا کی عدالت میں کہیں مجھ کو اس کا ذمہ دار نہ قرار دے دیا جائے۔ اپنے آپ کو بچانے کا جذبہ اس کو مجبور کرتا ہے کہ لوگوں سے معاملہ کرنے میں وہ حد درجے محتاط رہے، لوگوں کے ساتھ وہ ہمیشہ فیاضی کا سلوک کرے، وہ لوگوں کے حق سے زیادہ انہیں دے۔ اس کا کوئی ساتھی یا اس کا کوئی ماتحت اگر کوئی غلط کام کرتا ہے تو اس کا خطرہ وہ اپنے اوپر محسوس کرتا ہے، کیونکہ وہ سوچتا ہے کہ خدا اگر قیامت میں کہہ دے کہ تمہاری وجہ سے اس کو یہ جرت ہوئی تو میرے پاس کیا عذر ہوگا۔ اس کی لا علمی میں ظلم کا ایک واقعہ ہو تب بھی وہ کانپ جاتا ہے کہ اگر خدا کے یہاں یہ کہا جائے کہ تم عوامی قائد بنے ہوئے تھے تو تم اس سے باخبر کیوں نہ ہوئے، تو میں خدا کو کیا جواب دوں گا؟ اس کے دائرے میں کوئی شخص کسی کو ستاتا ہے تو وہ بیتاب ہو جاتا ہے، کیونکہ وہ ڈر جاتا ہے کہ اگر خدا یہ کہے کہ تم نے اپنی کارروائیوں میں سے جو ماحول بنایا اس کی وجہ سے ایسا واقعہ ممکن ہو سکا تو میں کس طرح اپنے آپ کو بری ذمہ ثابت کروں گا؟ کوئی شخص اس کو مدد کے لیے پکارتا ہے اور وہ ایک عذر کر کے آگے بڑھ جاتا ہے تو وہ لرز اٹھتا ہے، کیونکہ یہ احساس اس کو پریشان کر دیتا ہے کہ قیامت میں اگر خدا یہ کہہ دے کہ تم نے اپنے جس کام کو عذر بنایا اس سے زیادہ ضروری یہ تھا کہ تم اس کو چھوڑ کر میرے بندے کا ساتھ دیتے، تو میں کیا کہہ کر چھوٹ سکوں گا؟ خرابی کی جڑ۔ ہر آدمی حق کا نام لیتا ہے، اس کے باوجود دنیا میں ہر طرف بگاڑ کیوں ہے؟ اس کی وجہ قرآن کے لفظوں میں الحاد یعنی انحراف ہے، یعنی بات کو صحیح رخ سے غلط رخ کی طرف موڑ دینا۔ الحاد کی ایک صورت جو موجودہ زمانے میں بہت زیادہ رائج ہے وہ ہے انفرادی حکم کا رخ اجتماعیات کی طرف کر دینا۔ جس حکم کا خطاب آدمی کی اپنی ذات سے ہے اس کا مخاطب دوسروں کو بنا دینا۔ مثلا قرآن میں ہے کہ اپنے رب کی بڑائی کر اور اپنے اخلاق کو پاک کر۔ اس آیت میں اور دوسروں کے اخلاق کو پاک کر کے معنی میں لے لیا جائے تو سارا معاملہ الٹ جائے گا۔ جو آیت ذاتی اصلاح کا سبق دے رہی ہے وہ صرف دوسروں کے خلاف اکھاڑ پچھاڑ کے ہم معنی بن کر رہ جائے گی۔ اسی طرح تمام احکام کا حال ہے۔ ہر حکم جو خدا کی طرف سے دیا گیا ہے اس کا سب سے پہلا خطاب آدمی کی اپنی ذات سے ہے، مگر موجودہ زمانے کے انقلابی دینداروں نے تمام احکام کا رخ دوسروں کی طرف کر رکھا ہے۔ یہی وجہ ہے کہ دین و مذہب کے نام پر بے شمار ہنگاموں کے باوجود کوئی اصلاح نہیں ہوتی۔ ہر قسم کی اصلاح اور ہر قسم کے بگاڑ کا خلاصہ دو لفظوں میں یہ ہے، ایک، خدا بڑا ہے اس لیے میں بڑا نہیں ہوں، دو، خدا بڑا ہے اس لیے تم بڑے نہیں ہو۔ پہلا جملہ اللہ اکبر کے کلمے کو صحیح رخ سے لینا ہے اور دوسرا جملہ اللہ اکبر کے کلمے کو غلط رخ سے اختیار کرنا ہے۔ اگر آپ کہیں کہ خدا بڑا ہے اس لیے میں بڑا نہیں ہوں تو آپ کے اندر اپنی ذات کے بارے میں ذمہ داری کا احساس جاگے گا، آپ کے اندر سے گھمنڈ نکلے گا اور سنجیدگی اور ذاتی اصلاح کا جذبہ پیدا ہوگا، آپ کے اندر تواضع ابھرے گی جو تمام بھلائیوں کی جڑ ہے۔ اس کے برعکس جب آپ کا نعرہ یہ ہو کہ خدا بڑا ہے اس لیے تم بڑے نہیں ہو تو اس سے گھمنڈ کی نفسیات پیدا ہوتی ہے اور توڑ پھوڑ اور دوسروں کے خلاف اکھاڑ پچھاڑ کی سیاست ابھرتی ہے۔ اصلاح کے نام پر ایسا فساد ظہور میں آتا ہے جو کسی حد پر رکنے والا نہ ہو۔ خدا سے غافل، کسی شخص سے اس کے عزیز بیٹے کا ذکر کیجئے تو اس کے پاس اپنے بیٹے کے بارے میں کہنے کے لیے اتنی زیادہ باتیں ہوں گی جو کبھی ختم نہ ہو، مگر اسی شخص کے سامنے خدا کا تذکرہ کیجئے تو وہ اس طرح غیر متحرک بنا رہے گا جیسے کہ اس کے پاس خدا کے بارے میں کہنے کے لیے کوئی بات ہی نہیں، جیسے کہ وہ خدا کے بارے میں کچھ جانتا ہی نہیں۔ کسی شخص کو اس کے خاندانی بزرگ کی یاد دلا دیجئے تو وہ اس قدر پرجوش طور پر بولنے لگے گا جیسے کہ اس کے تمام اندرونی احساسات جاگ اٹھے ہوں، مگر اسی شخص کے سامنے خدا کا ذکر کیجئے تو وہ جذبات سے اس طرح خالی نظر آئے گا جیسے کہ اس کو معلوم ہی نہیں کہ خدا کے بارے میں کیا کہا جائے۔ کسی شخص کے سامنے اس کے جماعتی اکابرین کا نام لیجئے، اچانک الفاظ کا دریا اس کی زبان سے بہہ پڑے گا، وہ اس وقت تک چپ نہ ہوگا جب تک آپ مداخلت کر کے موضوع کو بدل نہ دیں، مگر اسی شخص کے سامنے خدا کا نام لیجئے تو اس کے اندر کوئی جوش پیدا نہ ہوگا، ایسا معلوم ہوگا جیسے اس کے پاس خدا کے بارے میں بولنے کے لیے کوئی چیز ہی نہیں۔ ایک شخص کے سامنے اس کے قومی ہیرو کا چرچا کر دیجئے اور پھر آپ دیکھیں گے کہ اچانک وہ بادشاہ سخن بن کر ظاہر ہو گیا ہے، مگر اسی کے سامنے خدا کا چرچا کیجئے تو وہ ایسا نظر آئے گا جیسے کہ اس کے اندر خدا کا نام سن کر کوئی ہلچل ہی پیدا نہیں ہوئی جو اس کو بولنے پر مجبور کرتے۔ آہ، وہ لوگ جن کے پاس رجال کی تعریف کے لیے الفاظ ہوں مگر خدا کی تعریف کے لیے ان کے پاس الفاظ نہ ہوں، انسانوں کے بارے میں وہ معلومات کا خزانہ بنے ہوئے ہوں مگر خدا کے بارے میں ان کے پاس کوئی معلومات نہیں جو ان کی زبان یا قلم سے جاری ہو۔ کیا سینوں میں ایمان کے سوتے خشک ہو گئے؟ کیا لوگوں نے خدا کی عظمت کو محسوس نہیں کیا جس کو وہ لوگوں سے بیان کر سکیں؟ کیا لوگوں کو خدا کے کمالات کا کوئی مشاہدہ نہیں ہوا؟ کیا انہیں صرف مخلوقات کی خبر ہے؟ خداوند ذوالجلال کی انہیں کوئی خبر نہیں۔ تضاد ختم ہو گیا۔ میں آبادی سے دور ایک پہاڑ کے کنارے کھڑا تھا، سرسبز درخت میرے سامنے پھیلے ہوئے تھے، چڑیوں کی بولیاں کانوں میں آ رہی تھیں، مختلف قسم کے جانور چلتے پھرتے نظر آتے تھے۔ یہ دیکھ کر میرے اوپر عجیب تاثر ہوا، کیسا عظیم اور کیسا کامل ہوگا وہ خدا جس نے اتنی بڑی دنیا بنائی اور پھر اس کو مجبور کر دیا کہ وہ اس کے بتائے ہوئے نقشے کی انتہائی پابندی رکھتے ہوئے حرکت کرے۔ کتنی حسین اور کتنی معصوم ہے یہ دنیا، یہاں چڑیاں وہی آوازیں نکالتی ہیں جو ان کے خالق نے انہیں سکھایا ہے، یہاں بلی اور بکری بالکل اسی طرح اپنا اپنا رزق کھاتے ہیں جو پیدائشی طور پر ان کے لیے مقرر کر دیا گیا ہے، یہاں درخت عین اسی منصوبے کے مطابق اگتے اور بڑھتے ہیں جو ازل سے ان کے مالک نے ان کے لیے متعین کر دیا ہے، یہاں دریا ٹھیک اسی قانون کے مطابق رواں ہوتا ہے جو اس کے لیے ابدی طور پر مقدر ہے، خدا کی کائنات اتنی کامل مجموعہ ہے اور یہاں کی ہر چیز اتنا انحراف کے بغیر عین اسی طرح عمل کرتی ہے جس کا حکم اس کے خدا نے اسے دے رکھا ہے۔ مگر انسان کا معاملہ اس سے بالکل مختلف ہے۔ وہ اپنے منہ سے ایسی آوازیں نکالتا ہے جس کی اجازت اس کے خدا نے اسے نہیں دی۔ وہ ایسی چیزوں کو اپنا رزق بناتا ہے جس سے اس کے مالک نے اس کو روک رکھا ہے۔ وہ اپنے سفر حیات کے لیے ایسے راستے اختیار کرتا ہے جہاں کاتب ازل نے پیش کی طور پر اس کے لیے لکھ دیا ہے کہ یہاں سے گزرنا منع ہے۔ انسان خدا کی کائنات کا بہت چھوٹا حصہ ہے، مگر وہ عظیم کائنات کے مجموعی نظام سے بغاوت کرتا ہے۔ وہ خدا کی اصلاح یافتہ دنیا میں فساد برپا کرتا ہے۔ یہ خدا کی بے تضاد دنیا میں تضاد کو دخل دینا ہے۔ یہ ایک ہم آہنگ مجموعے میں بے آہنگی کا جوڑ لگانا ہے۔ یہ ایک حسین تصویر میں بدصورتی کا دھبا ڈالنا ہے۔ یہ ایک کامل دنیا میں ناقص چیز کا اضافہ کرنا ہے۔ یہ فرشتوں کی سرگرمیوں کے ماحول میں شیطان کو سرگرم ہونے کا موقع دینا ہے۔ خدا کی قدرت اور اس کے حسن ذوق کا ثبوت جو عظیم تر کائنات میں ہر لمحہ نظر آتا ہے، وہ اس گمان کی تردید کرتا ہے کہ یہ صورتحال اسی طرح باقی رہے۔ خدا کی قدرت یقیناً اس ظلم کی اجازت نہیں دے سکتی۔ خدا کا حسن ذوق ہرگز اس کو برداشت نہیں کر سکتا۔ ضرور ہے کہ وہ دن آئے جب کائنات کا یہ تضاد ختم ہو، خدا کی مرضی انسانی دنیا میں اسی طرح پوری ہونے لگے جس طرح وہ بقیہ دنیا میں پوری ہو رہی ہے۔ خدا کی نشانیاں۔ میکسویل وہ شخص ہے جس نے فطرت میں برقی مقناطیسی تعامل کے قوانین کو انتہائی کامیابی کے ساتھ ریاضیاتی مساوات میں بیان کیا۔ کہا جاتا ہے کہ جب عظیم جرمن سائنسدان بولٹنس مین نے اس کو دیکھا تو اس نے تعجب کے ساتھ کہا کہ کون وہ خدا ہے جس نے یہ نشانیاں لکھ دیں۔ کائنات کا مطالعہ کرنے والے کے لیے سب سے زیادہ عجیب بات یہ ہے کہ ہر مطالعہ بالآخر ایک ایسی چیز پر ختم ہوتا ہے جو انتہائی پرسرار طور پر حکیمانہ ہوتی ہے۔ کائنات اپنے آخری مطالعے میں ایک حد درجے منظم واقعہ ہے، نہ کہ کوئی بے ترتیب امبار۔ یہ حقیقت ہر واقف کار کو یہ ماننے پر مجبور کرتی ہے کہ کائناتی واقعات کے پیچھے کوئی برتر ذہن کام کر رہا ہے۔ آئنسٹائن ایک خالص سائنسی مزاج کا آدمی تھا، تاہم اس نے اقرار کیا ہے کہ میں طبیعت دان سے زیادہ ایک فلسفی ہوں، کیونکہ میرا یقین ہے کہ ہمارے باہر بھی ایک حقیقت ہے۔ آئنسٹائن اپنے اس ذہن کی وجہ سے کہتا ہے کہ اس کے معنی میں میں بھی ایک پکا مذہبی آدمی ہوں۔ کائنات خدا کی نشانی ہے، وہ مخلوق کے روپ میں خالق کی تصویر دکھاتی ہے۔ جو شخص کھلے ذہن کے ساتھ کائنات کو دیکھے گا وہ اس کے اندر اس کے حقیقت کو پا لے گا۔ البتہ جس کے ذہن میں ٹیڑھ ہو وہ عین روشنی کے درمیان بھی اندھیرے میں رہیں گے، وہ خدا کے قریب کھڑے ہو کر بھی خدا کو نہ پائیں گے۔ قدرتی مناظر۔ مسٹر یو کے موکھا پا دھیائے لندن گئے۔ وہاں ان کی ملاقات ایک معمر انگریز سے ہوئی جو 50 سال پہلے برٹش راج کے زمانے میں رائل ایئر فورس کے افسر کی حیثیت سے ہندوستان میں مقیم تھے۔ اس نے مسٹر موکھا پا دھیائے سے بہت دلچسپی کے ساتھ ہندوستان کے حالات پوچھے۔ اس نے بتایا کہ اس کا قیام زیادہ تر بمبئی اور پونا میں تھا۔ اس نے عجیب مہویت کے انداز میں بتایا کہ بمبئی اور پونا کے درمیان ٹرین کا سفر اس کو بہت پسند تھا۔ یہ پورا سفر دریاؤں، جنگلوں اور قدرت کے مناظر کے درمیان ہوتا تھا۔ اس نے کہا کہ وہ دوبارہ ہندوستان جانا چاہتا ہے تاکہ ان مناظر کو دیکھ کر خوشی حاصل کروں۔ مزید سوالات کے درمیان مسٹر موکھا پا دھیائے نے مذکورہ انگریز کو بتایا کہ اب پونا پہلے جیسا پونا نہیں ہے، اب وہ پونے کہا جاتا ہے۔ اس کی آبادی 10 گنا بڑھ گئی ہے۔ نئی نئی سڑکیں اور روشنیوں کے انتظام نے اس علاقے میں قدرتی مناظر سے زیادہ مشینی مناظر کا ماحول پیدا کر دیا ہے۔ یہ سن کر اچانک اس انگریز کا سارا شوق ختم ہو گیا۔ اس نے کہا، نو آئی ڈونٹ تھنک آئی ول گو ٹو انڈیا۔ نہیں، میں نہیں سمجھتا کہ مجھے انڈیا جانا چاہیے۔ میرا انڈیا اب غالباً موجود نہیں۔ ٹائمز آف انڈیا، 3 فروری 1984۔ مشینی مناظر دیکھنے سے انسان یاد آتا ہے اور قدرتی مناظر کو دیکھنے سے خدا یاد آتا ہے۔ مشینی مناظر میں انسان کی کاریگری کا دھیان آتا ہے اور قدرتی مناظر میں خدا کی کاریگری کا مشینی مناظر انسان کو انسان سے ملاتے ہیں اور قدرتی مناظر انسان کو خدا سے ملاتے ہیں۔ یہی وجہ ہے کہ مشینی مناظر میں انسان کو وہ سکون نہیں ملتا جو قدرتی مناظر میں اس کو ملتا ہے۔ قدرتی مناظر کیا ہیں؟ وہ خدا کی صفات کا آئینہ ہے۔ آسمان کی وسعت خدا کی بے پایا ہستی کا تعارف ہے۔ سورج خدا کے سراپا نور ہونے کا اعلان کر رہا ہے۔ دریا کی روانی خدا کے جوش رحمت کی گویا ایک تمثیل ہے۔ پھولوں کی مہک اور خوبصورتی خدا کے حسن کی ایک دور کی جھلک ہے۔ اگر دیکھنے والی آنکھ ہو تو اس کو قدرتی مناظر میں خدا کا جلوہ دکھائی دے گا۔ شناختی کارڈ کے بغیر دیہات کا ایک لڑکا شہر آیا۔ سڑک پر چلتے ہوئے وہ ایک اسکول کی عمارت کے سامنے سے گزرا۔ یہ اسکول کے جشن کا دن تھا۔ سینکڑوں لڑکے ایک کھڑکی کے سامنے لائن لگائے ہوئے تھے۔ دیہاتی لڑکے نے قریب جا کر دیکھا تو معلوم ہوا کہ اس کھڑکی پر مٹھائی تقسیم ہو رہی ہے اور ہر ایک اس کو لے لے کر باہر آ رہا ہے۔ دیہاتی لڑکا بھی لائن میں شامل ہو کر کھڑا ہو گیا۔ وہ لائن کے ساتھ آگے بڑھتا رہا۔ وہ سمجھتا تھا کہ جب میری باری آئے گی تو مٹھائی کا پیکٹ اسی طرح میرے ہاتھ میں بھی ہوگا جس طرح وہ دوسروں کے ہاتھ میں دکھائی دے رہا ہے۔ لائن ایک کے بعد ایک آگے بڑھتی رہی، یہاں تک کہ دیہاتی لڑکا کھڑکی کے سامنے پہنچ گیا۔ اس نے خوش خوش اپنا ہاتھ کھڑکی کی طرف بڑھایا۔ اتنے میں کھڑکی کے پیچھے سے آواز آئی، تمہارا شناختی کارڈ۔ لڑکے کے پاس کوئی کارڈ نہ تھا، وہ کارڈ پیش نہ کر سکا، چنانچہ وہ کھڑکی سے ہٹا دیا گیا۔ اب لڑکے کو معلوم ہوا کہ یہ مٹھائی ان لوگوں کو تقسیم ہو رہی تھی جو سال بھر اسکول کے طالب علم تھے، نہ کہ کسی ایسے شخص کے لیے جو اچانک کہیں سے آ کر کھڑکی پر کھڑا ہو گیا ہو۔ ایسا ہی کچھ معاملہ آخرت میں پیش آنے والا ہے۔ آخرت کا دن خدائی فیصلے کا دن ہے۔ اس دن سارے لوگ خدا کے یہاں جمع کیے جائیں گے۔ وہاں لوگوں کو انعامات تقسیم ہو رہے ہوں گے، مگر پانے والے صرف وہ ہوں گے جنہوں نے اس دن کے آنے سے پہلے پانے کا استحقاق پیدا کیا ہو، جو اپنا شناختی کارڈ لے کر وہاں حاضر ہوئے ہو۔ وہ وقت آنے والا ہے جب کسی آنکھ کے لیے سب سے زیادہ پرکیف منظر یہ ہوگا کہ وہ اپنے رب کو دیکھے، کسی ہاتھ کے لیے سب سے زیادہ لذیذ تجربہ یہ ہوگا کہ وہ اپنے رب کو چھوئے، کسی سر کے لیے سب سے زیادہ عزت اور فخر کی بات یہ ہوگی کہ وہ اس کو رب العالمین کے آگے جھکا دے۔ مگر یہ سب کچھ صرف ان لوگوں کے لیے ہوگا جنہوں نے اس دن کے آنے سے پہلے اپنے آپ کو خدا کی نظر عنایت کا مستحق ثابت کیا ہو۔ بقیہ لوگوں کے لیے ان کی غفلت ان کے اور ان کے خدا کے درمیان حائل ہو جائے گی۔ وہ خدا کی دنیا میں پہنچ کر بھی خدا کو نہ دیکھیں گے۔ وہ پانے والے دن بھی اپنے لیے کچھ پانے سے محروم رہیں گے۔ جب پردہ اٹھے گا۔ امریکی صدر رونالڈ ریگن 30 مارچ 1981 کو پر اعتماد چہرے کے ساتھ اپنے صدارتی محل وائٹ ہاؤس سے نکلے۔ کاروں کا قافلہ ان کو لے کر واشنگٹن کے ہلٹن ہوٹل کی طرف روانہ ہوا۔ پروگرام کے مطابق انہوں نے ہوٹل کے شاندار ہال میں ایک تقریر کی۔ تحسین و آفرین کی فضا میں ان کی تقریر ختم ہوئی۔ وہ آدمیوں کے ہجوم میں ہنستے ہوئے چہرے کے ساتھ باہر آئے۔ وہ اپنی کار سے صرف چند قدم کے فاصلے پر تھے کہ اچانک باہر کھڑے ہوئے مجمع کی طرف سے گولیوں کی آوازیں آنے لگیں۔ ایک نوجوان جان ہیکلے نے 2 سیکنڈ کے اندر 6 فائر کیے۔ ایک گولی مسٹر ریگن کے سینے پر لگی۔ وہ خون میں لت پت ہو گئے اور فوراً ہسپتال پہنچائے گئے۔ اچانک گولی لگنے کے بعد صدر امریکہ کا جو حال ہوا وہ اے پی کارپورٹر ان الفاظ میں بیان کرتا ہے۔ مسٹر ریگن جیسے سن ہو گئے، مسکراہٹ ان کے ہونٹوں سے غائب ہو گئی۔ ٹائمز آف انڈیا 31 مارچ 1981۔ یہ واقعہ اس صورتحال کی ایک تصویر ہے جو موت کے حملے کے وقت اچانک آدمی پر طاری ہوگی۔ آدمی موجودہ دنیا میں اپنے آپ کو آزاد سمجھ رہا ہے۔ وہ نڈر ہو کر جو چاہے بولتا ہے اور جو چاہے کرتا ہے۔ اگر کسی کو کچھ مال ہاتھ آ گیا ہے تو وہ سمجھتا ہے کہ میرا مستقبل محفوظ ہے۔ کسی کو کوئی اقتدار حاصل ہے تو وہ اپنے اقتدار کو اس طرح استعمال کرتا ہے جیسے اس کا اقتدار کبھی چھننے والا نہیں۔ ہر آدمی پر اعتماد چہرہ لیے ہوئے ہے۔ ہر آدمی ہنستے ہوئے اپنی کار کی طرف بڑھ رہا ہے۔ اس کے بعد اچانک پردہ اٹھتا ہے۔ मौत का फरिश्ता उसको मौजूदा दुनिया से निकालकर अगली दुनिया में पहुंचा देता है। यह हर आदमी की जिंदगी का एक इंतहाई भयानक लम्हा है। जब यह लम्हा आता है तो आदमी अपने अंदाजे के बिल्कुल खिलाफ सूरत हाल को देखकर दहशत सदा हो जाता है। अचानक उसको महसूस होता है कि वो सब कुछ महज धोखा था जिसको उसने सबसे बड़ी हकीकत समझ लिया था। मैंने अपने आप को आजाद समझा था मगर मैं तो बिल्कुल बेइख्तियार निकला। मैं अपने आप को मालो जायदाद वाला पा रहा था मगर मैं तो बिल्कुल खाली हाथ था। मेरा ख्याल था कि मेरे पास ताकत है मगर मैं तो खुदा की इस दुनिया में मक्खी और मच्छर से भी ज्यादा बेजोर था। मैं समझता था कि मेरे साथ बहुत से लोग हैं मगर यहां तो मेरा कोई एक भी नहीं। आह, वो इंसान जो उसी बात को नहीं जानता जिसको उसे सबसे ज्यादा जानना चाहिए। झूठी बड़ाई। हजरत उमर फारूक बहैसियत खलीफाए मदीना तकरीर कर रहे थे। एक शख्स उठकर कहता है, खुदा की कसम अगर हम तुम्हारे अंदर कोई टेढ़ पाएंगे तो हम अपनी तलवार से उसको सीधा कर देंगे। बज़ाहिर ये नहायत सख्त तनकीद है और बड़ी गुस्ताखी की बात है मगर ना हजरत उमर इसको बुरा मानते और ना सारे मजमे से कोई एक शख्स उठकर ये कहता कि तुमने ऐसा क्यों कहा। इस तरह की तनकीदी वाकयात सहाबा के दरमियान रोजाना पेश आते थे। सहाबा के बाद ताबीन और तबा ताबीन के जमाने में भी यह सूरत हाल बाकी रही मगर कभी किसी ने इसको बुरा नहीं माना। अगर कहा तो सिर्फ ये कहा कि जो बात कहो तहकीक के साथ कहो, ना कि बेतहकीक बातों पर एक दूसरे के खिलाफ राय जनी करने लगो। इसकी वजह क्या है? इसकी वजह सिर्फ ये है कि वो लोग इंसानों की अजमत में नहीं जीते थे बल्कि सिर्फ एक खुदा की अजमत में जीते थे। उनके दिल पर इससे चोट नहीं लगती थी कि कोई शख्स किसी इंसान पर क्यों तनकीद करता है, क्योंकि वो बड़ाई का सारा हक सिर्फ खुदा को दिए हुए थे और इंसानों पर तनकीद करने से खुदा की बड़ाई पर कोई असर नहीं पड़ता। इसके बरक्स मौजूदा जमाने में अगर किसी शख्सियत पर तनकीद कर दीजिए तो खा वो तनकीद कितनी ही इल्मी और तहकीकी क्यों ना हो, उसके मोतकदीन फौरन बरहम हो जाएंगे। इसकी वजह यह है कि वो इंसानों ही को अपना बड़ा बनाए हुए हैं। फिर वो कैसे गवारा कर सकते हैं कि उनकी बड़ाई का मीनार गिर जाए। लोगों का हाल यह है कि नमाज और अजान में वो अल्लाहु अकबर यानी अल्लाह बड़ा है कहते हैं मगर ये सिर्फ अल्फाज हैं जिनको लोग जबान से अदा करते हैं, वरना हकीकतन लोग जिस बड़ाई में जी रहे हैं वो इंसान की बड़ाई है न कि खुदा की बड़ाई। लोगों को जानना चाहिए कि गैर अल्लाह की बड़ाई में जीने का मौका सिर्फ उस वक्त तक है जब तक इम्तहान और आजमाइश की मुद्दत खत्म ना हो। उसके खत्म होते ही इसका मौका भी खत्म हो जाएगा। फिर जिन लोगों की गिजा इंसान की झूठी बड़ाई हो वो उस वक्त किस चीज को अपनी गिजा बनाएंगे जबकि तमाम दूसरी बड़ाइयां खत्म हो जाएंगी और खुदा की सच्ची बड़ाई के सिवा कोई बड़ाई ना होगी जिसको आदमी अपनी गिजा बनाए और जिसके बल पर वो जी सके। खुदा की निशानी। बेशक इंसानों और जमीन में ईमान वालों के लिए निशानियां हैं और तुम्हारे और हैवानात को पैदा करने में जिनको जमीन में फैला दिया है निशानियां हैं यकीन करने वालों के लिए, और रात और दिन के आने जाने में और उस रिस्क में जिसको अल्लाह ने उतारा है, फिर उससे जमीन को जिंदा किया उसके खुश्क होने के बाद, और हवाओं के चलने में निशानियां हैं अकल वालों के लिए। कुरान में कसरत से इस तरह की आयतें हैं जिनमें कहा गया है कि कायनात में सोचने वाले लोगों के लिए निशानियां हैं। इसका मतलब यह है कि खुदा ने इंसान से जिन मानवी हकीकतों पर ईमान लाने का मुतालबा किया है उनकी मादी तमसीलात उसने कायनात में हर तरफ कायम कर दी हैं ताकि आदमी के लिए उन हकीकतों को समझना आसान हो जाए, ताकि वो दिखाई देने वाली चीजों के आईने में ना दिखाई देने वाली चीजों को देख सके। सूरज और चांद खुदा की रोशन हस्ती का तारुफ है, चिड़ियां और जानवर खुदा की खुदाई के मासूम नुमाइंदे हैं, आसमान खुदा की अजमत व कुदरत का ऐलान है, पानी और हवा खुदा की रहमत व शफकत का एक नमूना है, दरख्त और पहाड़ खुदा के लामहदूद हुसन की तरफ इशारा कर रहे हैं। इंसान अगर दुनिया में इस तरह रहे कि उसके दिमाग की खिड़कियां खुली हुई हों, वो देखने वाली चीजों को देख रहा हो, तो सारी दुनिया उसको खुदा की याद दिलाने वाली बन जाएगी। वो हर चीज में खुदा का नूर पाएगा ہر چیز میں وہ خدا کی حکمت کو دریافت کرے گا، کائنات اس کے لیے خدائی سمندر بن جائے گی جس میں وہ نہائے، زمین و آسمان اس کے لیے خدا کی جلواگاہ بن جائیں گے جہاں وہ اپنے رب سے ملاقات کرے۔ خدا کا فیضان۔ ہمارے گھر میں پہلے ایک بینڈ کا معمولی ٹرانزسٹر تھا، وہ صرف دہلی ریڈیو اسٹیشن پکڑتا تھا، ہم اس سے دہلی کی خبریں سن لیتے تھے، مگر دوسرے ملکوں کی نشریات سننا اس کے ذریعے ممکن نہ تھا۔ کئی سال تک یہی چھوٹا ٹرانزسٹر ہمارے لیے ریڈیائی نشریات سننے کا ذریعہ بنا رہا۔ اس کے بعد ہم نے 4 بینڈ کا بڑا ریڈیو سیٹ خریدا۔ یہ ریڈیو سیٹ دنیا بھر کے تمام ملکوں کے ریڈیو اسٹیشن کو پکڑتا تھا۔ اس کے ذریعے جب ہم نے بی بی سی اور دوسرے بیرونی اسٹیشنوں کو سنا تو معلوم ہوا کہ ہم کتنی بڑی دولت سے محروم تھے۔ ہر روز مختلف ممالک نہایت قیمتی پروگرام نشر کرتے ہیں، ان کو سننے سے زبردست فکری اور معلوماتی فائدے ہوتے ہیں، مگر اس علمی خزانے سے مستفید ہونا ہمارے لیے اس وقت تک ممکن نہ ہو سکا جبکہ ہم نے بڑا ریڈیو سیٹ اپنے لیے حاصل نہ کیا۔ خدا اور بندے کا معاملہ بھی ایسا ہی ہے۔ خدا کا فیضان گویا ایک لامحدود نشرگاہ ہے، اس سے ہر لمحہ رزق رب کا میاں برستا رہتا ہے، مگر آپ اس سے کتنا پائیں اس کا انحصار آپ کے اپنے ریڈیو سیٹ پر ہے۔ اگر آپ کا ریڈیو سیٹ چھوٹا ہے تو آپ بہت کم چیزیں اخذ کر سکیں گے، اور اگر آپ کا ریڈیو سیٹ بڑا ہے تو آپ کے اوپر اتنا زیادہ خدا کا فیضان برسے گا گویا کہ آپ خدائی فیضان کے اتھاہ سمندر میں نہا اٹھے ہیں۔ آج کل ہر آدمی محدودیت کا شکار ہے، کوئی شخص ہے جو کسی گروہی خول میں بند ہے، کوئی اپنے آپ کو حقیر مفادات میں اس طرح گم کیے ہوئے ہے کہ اس کو آگے پیچھے کی کوئی خبر نہیں، کسی کی صدائیت اس کو گہری حقیقتوں کا ادراک کرنے میں مانے بنی ہوئی ہے، کسی کی تنگ نظری نے اس کو اس قابل نہیں رکھا ہے کہ وہ وسیع تر دائرے کی معرفت حاصل کر سکے۔ بند کوٹری میں سورج کی روشنی نہیں پہنچتی، اسی طرح بند ذہن خدا کا فیضان پانے سے محروم رہتا ہے۔ خدا کا فیضان اسی کو ملتا ہے جو اپنے ذہن کے دروازے کھولنے پر راضی ہو جائے۔ دین فطرت۔ اگر ایک آدمی کو سمندر میں سفر کرنا ہو تو وہ ایسا نہیں کرتا کہ جس طرح سے وہ خوش زمین پر چلتا ہے اسی طرح وہ اپنے پیروں پر چلتا ہوا سمندر میں داخل ہو جائے، بلکہ اس وقت وہ ایک کشتی تیار کرتا ہے اور کشتی میں بیٹھ کر سمندر میں اپنا سفر جاری کرتا ہے۔ جب ایک آدمی ایسا کرتا ہے تو وہ گویا اس بات کا اعتراف کرتا ہے کہ وہ اپنی بنائی ہوئی دنیا میں نہیں ہے بلکہ خدا کی بنائی ہوئی دنیا میں ہے جس کے خود اپنے قوانین ہیں۔ وہ مجبور ہے کہ خدا کی اس خارجی دنیا سے کامل مطابقت کرے۔ آدمی اگر دنیا کو اپنی بنائی ہوئی دنیا سمجھتا تو وہ سمندر میں بھی اسی طرح چلنے لگتا جس طرح وہ خشکی پر چلتا ہے۔ عالم فطرت سے مطابقت کا یہ طریقہ تمام انسان اپنی زندگی کے 50% حصے میں اختیار کیے ہوئے ہیں، وہ اس سے ذرا بھی انحراف نہیں کرتے، مگر زندگی کے بقیہ 50% حصے میں وہ اس کو چھوڑے ہوئے ہیں۔ اسلام اس کے سوا کچھ نہیں کہ وہ یہ دعوت دیتا ہے کہ انسان اپنی زندگی کے دوسرے نصف حصے میں اسی طریقے کو اختیار کر لے جس کو وہ اپنی زندگی کے پہلے نصف حصے میں عملاً اختیار کیے ہوئے ہے۔ انسان کی زندگی کا ایک پہلو طبیعی ہے اور دوسرا پہلو اخلاقی۔ انسان اپنی زندگی کے طبیعی پہلو میں اس طرح خدا کا مطیع ہے جس طرح بقیہ چیزیں خدا کی پوری طرح مطیع ہیں، مگر اپنی زندگی کے اخلاقی پہلو میں وہ خدا کے حکم کو چھوڑ کر اپنی رائے پر چلتا ہے، وہ اطاعت کے بجائے بغاوت کا طریقہ اختیار کرتا ہے۔ اسلام کو اختیار کرنے کا مطلب یہ ہے کہ آدمی اپنی زندگی کے اس تضاد کو ختم کر دے، وہ 100% خدا کا مطیع و فرما بردار بن جائے۔ مادی دنیا میں قانون فطرت سے انحراف کا نتیجہ چونکہ فوراً سامنے آ جاتا ہے، اس لیے آدمی مادی پہلوؤں میں اس سے انحراف نہیں کرتا، مگر اخلاقی دنیا میں اس کے حقیقی نتائج فوراً نہیں نکلتے، اس لیے یہاں آدمی خلاف ورزی کرتا ہے۔ ایک کسان فصل بونے کے وقت قانون زراعت کی پیروی نہ کرے تو فصل کاٹنے کے دن وہ محروم ہو کر رہ جاتا ہے۔ اسی طرح موجودہ دنیا میں جو آدمی اخلاقی قوانین کی پیروی نہ کرے اس کے حصے میں آخرت کے دن محرومی اور شرمندگی کے سوا کچھ نہ آئے گا۔ کائنات کی معنویت۔ آرتھر کوسلر نے البرٹ آئنسٹائن کا ایک قول نقل کیا ہے۔ اس نے کہا، میں یہ مانتا ہوں کہ سائنسی تحقیق میں سب سے زیادہ طاقتور اور سب سے زیادہ اعلیٰ محرک جو چیز ہوتی ہے وہ کائناتی مذہبیت ہے۔ ایک معاصر سائنسدان نے بجا طور پر کہا ہے کہ ہمارے موجودہ مادی دور میں بھی سنجیدہ علمی تحقیق کرنے والا وہی شخص ہو سکتا ہے جو گہرا مذہبی آدمی ہو۔ ٹائمز آف انڈیا، 5 اکتوبر 1980۔ مذکورہ قول میں مذہبی ہونے کا مطلب اندیکھی مانویت پر یقین کرنا ہے۔ سائنسدان جب اپنی تلاش میں نکلتا ہے تو اس وقت جو چیز اس کی رہنما بنتی ہے وہ اس کے اندر یہ چھپا ہوا عقیدہ ہوتا ہے کہ کائنات میں وحدت اور مانویت ہے۔ اگر وہ اس یقین سے خالی ہو تو کبھی وہ اپنی تلاش میں سنجیدہ نہیں ہو سکتا۔ گویا با اعتبار حقیقت ایک سائنسدان اور ایک مذہبی انسان میں کوئی فرق نہیں۔ ایک مذہبی انسان کچھ اعمال کرتا ہے، ان اعمال کا مقصد خدا کو خوش کرنا یا آخرت کی دنیا میں اس کا انعام پانا ہے۔ مذہبی انسان خدا کو نہیں دیکھتا اور نہ آخرت کو، مگر وہ انتہائی انہماک کے ساتھ اپنے عمل میں مشغول رہتا ہے۔ اس انہماک کی وجہ نہ دکھائی دینے والی حقیقتوں پر اس کا کامل عقیدہ ہے۔ ٹھیک یہی معاملہ سائنسدان کا ہے۔ وہ ساری عمر کسی حقیقت کی جستجو کرتا ہے۔ یہ حقیقت نامعلوم دنیا میں چھپی ہوئی ہے۔ تاہم سائنسداں پیچکی طور پر یہ یقین قائم کر لیتا ہے کہ جو چیز وہ چاہتا ہے وہ کائنات کے اندر چھپی ہوئی موجود ہے، اگرچہ ابھی تک وہ اس کے علم میں نہیں آئی۔ مذہب کی اصل کائنات کی مانویت پر یقین کرنا ہے، ایسی مانویت جو بظاہر ہم کو اپنی آنکھوں سے دکھائی نہیں دیتی۔ سائنسی کھوج کی نوعیت بھی اپنی اصل حقیقت کے اعتبار سے یہی ہے۔ اس دنیا میں ایک سائنسدان بھی ٹھیک اسی مقام پر کھڑا ہوا ہے جہاں ایک مذہبی انسان۔ اس دنیا میں تمام اعلیٰ حقیقتیں چھپی ہوئی حقیقتیں ہیں، اس لیے وہ شخص زیادہ سنجیدگی کے ساتھ کسی اعلیٰ تحقیقی کام میں مصروف ہوگا جو چھپی ہوئی حقیقت پر یقین رکھنے والا ہو۔ انسان کی بے چارگی۔ بنگلہ دیش بے شمار چھوٹے چھوٹے جزائر کا مجموعہ ہے۔ یہاں اکثر شدید سمندری طوفان آتے ہیں اور انسانی آبادیوں کو غیر معمولی نقصان پہنچاتے ہیں۔ اب تک کے ریکارڈ کے مطابق 1876 میں یہاں سخت ترین طوفان آیا جس میں تقریباً 300,000 انسانی جانیں ضائع ہو گئیں۔ دیگر نقصانات اس کے علاوہ ہیں۔ مئی 1985 میں یہاں پھر طوفان آیا۔ طوفانی ہوائیں 150 کلومیٹر فی گھنٹہ کی رفتار سے تقریباً 1,000 جزیروں کے علاقے میں داخل ہو گئیں۔ دوسری طرف سمندر کے 4 میٹر سے بھی زیادہ اونچی لہروں نے جزائر کو اپنی لپیٹ میں لے لیا۔ تقریباً 100,000 انسان اس کے آگے بے بس ہو کر ہلاک ہو گئے۔ سینکڑوں بستیاں تنکوں کی طرح طوفانی لہروں میں بہ گئیں۔ ایک اخبار کے رپورٹر نے اپنا عینی مشاہدہ ان الفاظ میں بیان کیا، مہلک طوفان جو قدرت کے غصے کے سامنے انسان کی بے چارگی کو بے نقاب کرتا ہے۔ حادثات انسان کو حقیقت واقعہ کی یاد دلاتے ہیں۔ وہ خدا کی قدرت اور انسان کے عجز کا واقعاتی اعلان ہے۔ وہ بتاتے ہیں کہ خدا کل کے دن انسان کو پکڑے گا جس طرح آج اس نے انسان کو پکڑا ہے۔ موجودہ عارضی دنیا میں انسان اپنے عجز کو بھگتتا ہے۔ کیسا عجیب ہوگا انسان کا حال اگر وہ آخرت کی ابدی دنیا میں اپنے گناہ کو بھگتے۔ انسان کی تلاش۔ فلپ جان بائر امریکہ کا ایک بڑا تاجر تھا۔ وہ کہہ کر اسٹیٹ ریفائننگ کمپنی کا بانی تھا۔ اس کے یہاں صرف ایک لڑکا تھا۔ لڑکا مرا تو اس نے بھی صرف ایک لڑکی چھوڑی جس کا نام ایلینی رٹشی تھا۔ ایلینی رٹشی کے پاس بے پناہ دولت تھی، مگر وہ انسانوں سے اس قدر متنفر تھی کہ اس نے شادی نہیں کی اور تمام عمر اکیلی رہی۔ 14 اکتوبر 1968 کو اس کا انتقال ہوا تو اس کی عمر 58 سال تھی۔ انسانوں سے بے رغبت ہو کر اس نے اپنی دلچسپی کے لیے عجیب و غریب عادتیں بنا رکھی تھیں۔ مثلاً وہ کثرت سے جوتے خریدتی، مگر ہر جوتے کو وہ صرف ایک بار پہنتی تھی۔ چنانچہ اس کی موت کے بعد اس کے گھر میں 1707 جوڑے جوتے موجود تھے۔ اسی طرح اس کے گھر میں اسٹیشنری کے 1224 بکس پائے گئے وغیرہ۔ اس کی سب سے عجیب دلچسپی کتے تھے۔ وہ جب اپنی کار سے باہر نکلتی और कोई आवारा कुत्ता उसको नजर आता तो वो पकड़वा कर उसको अपने घर लाती और उनको खुसूसी एहतमाम से पालती। इस तरह उसके यहाँ 150 कुत्ते जमा हो गए। उसका घर कुत्तों की उस फौज के लिए नाकाफी मालूम हुआ तो उसने अव्वलन 12 एकड़ और उसके बाद 180 एकड़ जमीन सिर्फ इसलिए खरीदी कि वहां कुत्तों को खुसूसी एहतमाम के साथ रखने का इंतजाम किया जा सके। उसने अपनी मौत से पहले एक वसीयतनामा तैयार करवाया। उस वसीयत में उसने लिखा कि मेरी दौलत मेरे पालतू कुत्तों के लिए वक्फ है। जब एक एक करके तमाम कुत्ते मर जाएं, तो मेरी पूरी दौलत अलबामा यानी अमरीका के मदरसा हैवानात को दे दी जाए। अब उसके कुत्तों में सिर्फ आखिरी कुत्ता रह गया है जिसका नाम मॉस्किटर है। यह 23 साल का कुत्ता इतना कमजोर हो चुका है कि जब वो चलता है तो उसका पांव कांपता है और जब वो छींकता है तो जमीन पर गिर पड़ता है। यकीनी तौर पर वो बहुत जल्द मर जाएगा। उसके बाद मस्कूरा मदरसा हैवानात को $12 मिलियन की रकम अचानक हासिल हो जाएगी। टाइम्स ऑफ इंडिया, 2 जनवरी 1984। आदमी को अगर आइडियल इंसान ना मिले तो उसको आइडियल नजरिया तलाश करना चाहिए। एलिनेज रिट्ची अगर ऐसा नजरिया पा लेती तो इंसान उसके लिए मोहब्बत का मौसू बन जाता, न कि नफरत का मौसू। इंसान की कमाई, और जिस दिन इनकार करने वाले लोग आग के सामने लाए जाएंगे, तुम अपनी अच्छी चीजें दुनिया की जिंदगी में ले चुके और उनको बरत चुके तो आज तुम जिल्लत का अजाब बदले में पाओगे। इस वजह से कि तुम दुनिया में नाहक घमंड करते थे और इस वजह से कि तुम नाफरमानी करते थे। दुनिया में आदमी को जो असबाब मिलते हैं, मसलन जिस्मानी ताकत, जहानत, माल, ओहदा, वसाइल और मवाके, ये सब खुदा की तरफ से होते हैं। वो इसलिए दिए जाते हैं कि इनसे आदमी अपने लिए कमाई करे। इस कमाई से मुराद नफ्सियाती कमाई है और इसकी दो किस्में हैं। एक वो जिसको आयत में किब्र और फसक कहा गया है। दूसरी कमाई वो है जो इसके बरक्स है, यानी तवाजो और शुक्र। आदमी अगर इन असबाब को पाकर घमंड में मुब्तला हो जाए, वो उनको जाती बरतरी हासिल करने के लिए इस्तेमाल करे, वो उनको शोहरत और लीडरी हासिल करने का जरिया बनाए, तो गोया उसने अपने मौके को जाया कर दिया। उसको जो सामान्य अमल दिया गया था उसका अंजाम उसने इसी आज की दुनिया में ले लिया। ऐसे लोगों के लिए आखिरत में बर्बादी के सिवा और कुछ नहीं। दूसरा आदमी वो है जिसको असबाब हयात मिले तो उसने उनको खुदाई चीज समझकर अपने इज्ज का इकरार किया। उसने इनको खुदा का अतिया मानकर खुदा का शुक्र अदा किया। उसने इन असबाब को अपनी जात के रास्ते में इस्तेमाल करने के बजाय खुदा के रास्ते में इस्तेमाल किया। ये शख्स वो है जिसने इन मौकों के जरिए आगे का जखीरा फराहम किया। उसने अपने दुनियावी सामान के जरिए आखिरत की कमाई की। ऐसा शख्स मौत के बाद अपने बेहतरीन जखीरे को पाएगा। उसकी कमाई जन्नत के अबदी बागों की सूरत में उसकी तरफ लौटा दी जाएगी। मौजूदा जिंदगी में हर आदमी को यकसा तौर पर मौके दिए गए हैं। कोई इन मौकों से तबीयात दुनिया कमा रहा है और कोई तबीयात आखिरत। कोई इन मौकों से तबीयात दुनिया कमा रहा है और कोई आखिरत। कुछ से कुछ। देवी सिंह एक मशहूर डाकू था जो जनवरी 1984 में पुलिस के साथ एक मुकाबले में मारा गया। मिसेस अमृत प्रीतम की एक इत्तफाकी मुलाकात मस्कूरा डे सेवरा गांव में हुई। इस मौके पर दोनों के दरमियान जो बातचीत हुई उसकी दिलचस्प रुदात हिंदुस्तान टाइम्स 22 जनवरी 1984 में शाया हुई है। देवी सिंह ने बताया कि मैंने अब तक तकरीबन 100 डाके डाले हैं। हम लोग डाकू नहीं हैं बल्कि हुकूमत के बागी हैं। हम माल लूटते हैं मगर हमने आज तक किसी लड़की की असमत नहीं लूटी। हमारा एक सख्त किस्म का इखलाकी उसूल है। हमारा कोई आदमी इसके खिलाफ करे तो हम फौरन उसको गोली मार देते हैं। अमृत प्रीतम ने कहा कि देवी सिंह जी, ये बताइए कि आपकी टोली यानी गैंग में कुल कितने आदमी हैं? देवी सिंह ने कहा कि 7 आदमी और 8वां खुदा। बजाहिर ये जुमला मामूली फर्क के साथ कुरान की इस आयत का तर्जुमा मालूम होता है जिसमें कहा गया है कि तुम में से 5 आदमी जहां होते हैं वहां छठा खुदा होता है। अल मुजादला। फिर क्या डाकू की बात इन्हीं मायनों में है जिन मायनों में वो कुरान में आई है? जाहिर है कि ऐसा नहीं है। दोनों के दरमियान लफ्जी मुशाबियत के सिवा और कोई चीज मुश्तरक नहीं। डाकू ने किस मायने में यह बात कही वो खुद मस्कूरा इंटरव्यू में मौजूद है। उसने कहा कि हम लोग डाके के जरिए जो कुछ हासिल करते हैं उसको हम अपनी टोली के दरमियान बांटते हैं। मिसाल के तौर पर मेरी टोली में 7 अफराद हैं तो हम लूटे हुए माल के 8 हिस्से बनाते हैं, 7 हिस्से अपने अफराद के लिए और 1 हिस्सा खुदा के लिए। खुदा का जो हिस्सा है उसको हम गरीब को दे देते हैं। आमदनी का एक हिस्सा मजहब के नाम पर खुदा को देना ये तमाम डाकुओं का तरीका है। कुरान का खुदा खौफ पैदा करता है और डाकुओं का खुदा बेखौफी। खुदा इसलिए था कि वो आदमी को डाकाबाजी से रोके, मगर डाकुओं ने खुदा का हिस्सा लगाकर उसको अपने डाके का चौकीदार बना लिया। गोया जब वो साथ मिलकर डाका डालें तो खुदा उनका 8वां बनकर उनकी हिफाजत के लिए मौजूद रहे। महरूमी। फ्रांस में सहरों नजूम तेजी से फैल रहे हैं। अंदाजा किया गया है कि 1984 में फ्रांस के जिन शहरियों ने साहिरों और ज्योतिषियों से रुजू किया उनकी तादाद तकरीबन 8 मिलियन है, यानी फ्रांस के हर 4 आदमियों में से 1 आदमी। फ्रांस में ज्योतिष और गैबदानी बाकायदा तजारती पेशा बन गए हैं। चुनाचे टैक्स के महकमे के मुताबिक 50,000 अफराद बाकायदा महकमा टैक्स में इस एतबार से रजिस्टर्ड हैं। ये तादाद फ्रांस में पादरियों या डॉक्टरों की तादाद से ज्यादा है। इन लोगों की आमदनी 500 मिलियन से लेकर 600 मिलियन डॉलर सालाना तक होती है। AFP ने पेरिस से रिपोर्ट देते हुए कहा है कि गहरे इक्तसादी बहरान की वजह से ज्यादा लोग अपनी जिस्मानी और नफसियाती बीमारियों के लिए गैबदानों से रुजू कर रहे हैं। टाइम्स ऑफ इंडिया, 5 मार्च 1985। इंसान को बार बार ये तजुर्बा होता है कि जाहिरी मादी असबाब उसका सहारा बनने के लिए नाकाफी हैं। वो मालूम असबाब से मायूस होकर नामालूम असबाब की तरफ दौड़ता है, मगर नामालूम असबाब की तलाश में किसी इंसान का सहारा पकड़ना सरासर बेहकीकत है। ये ऐसी चीज का सहारा पकड़ना है जिसके अंदर सहारा बनने की ताकत नहीं। हकीकत यह है कि इंसान का सहारा सिर्फ 1 है और वो खुदा है। मादी असबाब बेमायगी इसलिए थी कि आदमी खुदा की तरफ रुजू करे, मगर मादी असबाब के इज्ज़ का तजुर्बा उसको एक और आजिज की तरफ मुतवज्जे कर देता है। हकीकत का सुराग पाने के बाद आदमी दोबारा हकीकत को खो देता है। ये भी मुमकिन है। बेटे ने अपने नन्हे हाथों से मां को मारा। मां ने बेटे को उठाकर सीने से लगा लिया। इसका मतलब क्या है? इसका मतलब यह है कि एक मामला जो बजाहिर मार का मामला था उसको मां ने मोहब्बत का मामला बना दिया। उसने बुराई को भलाई के खाने में डाल दिया। उसने एक काबिल सजा चीज को काबिल इनाम चीज करार दे दिया। ये वाकया जो हर घर में गुजरता है ये खुदा की सिफात कमाल में से एक सिफत की हल्की सी झलक है जो मां के रवैये की सूरत में दिखाई गई है। ये खुदा की एक निशानी है जो बताती है कि खुदा ने अपनी रहमतों के कैसे अजीब नमूने इस दुनिया में बिखेर दिए हैं। शफकत की ये अनोखी किस्म जो मां के अंदर पाई जाती है इसको मां ने खल्क नहीं किया है, इसका खालिक अल्लाह है। फिर जो उसका खालिक है उसके अंदर ये सिफत कमाल दर्जे में पाई जानी चाहिए। आदमी गैब को नहीं जानता, इस बिना पर उसको दुनिया की जिंदगी में तरह तरह का नुकसान उठाना पड़ता है। उसकी कुव्वत इरादी कमजोर है, इस बिना पर ऐसा होता है कि वो किसी सतही जज्बे से मकलूब हो जाता है और बड़ी बड़ी गलतियां कर बैठता है। आदमी के वसाइल महदूद हैं, इस बिना पर बार बार ऐसा होता है कि बाहर के असबाब व अवामिल पर वो काबू नहीं पाता और शिकस्त खा जाता है। इस किस्म की चीजों ने दुनिया में इंसान की जिंदगी को एक अलमिया बना दिया है। जमीन पर चलने वाला हर आदमी खा वो कोठी में हो या झोंपड़ी में इस एहसास में मुब्तला रहता है कि वो एक नाकाम इंसान है। वो जो कुछ हासिल करना चाहता था उसको वो हासिल ना कर सका। यहां का हर इंसान एक मायूस इंसान है, खा बजाहिर वो फरबा जिस्म और हंसते हुए चेहरे के साथ क्यों ना दिखाई देता हो। क्या इस अलमिये को तरबिये में तब्दील किया जा सकता है? क्या यह मुमकिन है कि जिंदगी की मंजिल पर हम इस हाल में पहुंचें कि हमारी नाकामियां कामयाबियों की सूरत इख्तियार कर चुकी हों, हमारे कसूर को इनाम के खाने में डाल दिया गया हो। माँ की जिंदगी में खुदा ने अपनी सिफात की जो एक झलक दिखाई है, वो इसी सवाल का एक मुस्बत जवाब है। खुदा अपने बंदों के लिए इससे ज्यादा बड़े पैमाने पर उस वाक़े को रोनमा कर सकता है जो माँ अपने बच्चे के लिए बहुत छोटे पैमाने पर जाहिर करती है। माँ के रवैये की सूरत में खुदा ने दुनिया में जो निशानी कायम की है, वो इस बात का इशारा है कि वो मांगने वाले को ये इनाम भी देता है कि वो उसके नहीं को है में तब्दील कर दे। मगर ऐसा इनाम सिर्फ उस शख्स के लिए मुकद्दर है जो खुदा को अपनी माँ का दर्जा देकर अपने आप को उसका बेटा बना चुका हो। इज्ज़त की तलाफी। खुदा कादिर मुतलक है और इंसान आजिज़ मुतलक। खुदा और इंसान के दरमियान जो तकसीम है, वो ज्यादा इख्तियार और कम इख्तियार की नहीं है, बल्कि इख्तियार और बेइख्तियारी की है। यहां सारा इख्तियार खुदा की तरफ है और सारी बेइख्तियारी इंसान की तरफ। एक शख्स कह सकता है कि ऐसी तख्लीक का क्या जवाब है जिसमें इंसान को हकीकी तौर पर कुछ दिया ही ना किया हो। खुदा के लिए क्यों कर जायज था कि वो ऐसे इंसान पैदा करें जो सरासर आजिज हों, जिनको ना अपने आप पर कोई इख्तियार हासिल हो और ना अपने आप से बाहर की दुनिया पर। इस सवाल का सही जवाब सिर्फ वो हो सकता है जिसमें इंसान के इज्ज़त की कामिल तलाफी मौजूद हो। कामिल तलाफी से कम कोई चीज इस सवाल का हकीकी जवाब नहीं बन सकती। कामिल तलाफी का मतलब यह है कि जो जवाब दिया जाए वो उसी सतह पर हो जो सवाल की सतह है, यानी इंसान का इज्ज़त बजाते खुद उसकी बेख्तियारी की तलाफी हो जाए। इस सवाल का जवाब कुरान में और पैगंबर की तालीमात में वाज़े तौर पर मौजूद है, और वो खुदा की ये रहमत खास है कि उसने सिर्फ मांगने को पाने के लिए काफी बना दिया है। आदमी अगर हकीकी तौर पर खुदा से मांगने वाला बन जाए तो यकीनी तौर पर वो अपने लिए पाने वाला भी बन जाएगा। इंसान जब ज़ाती इख्तदार का मालिक नहीं तो वो दिए ही से पा सकता है, चुनाचे खुदा ने उसको अपनी तरफ से दे दिया। हकीकी दुआ के लिए कबूलियत की जमानत होना, यही गोया उसको दे देना है। हदीस में यही बात इन लफ्जों में कही गई है, यानी बंदा अपने खुदा को अगर हकीकी तौर पर पुकारे तो उसकी पुकार कभी रायगा नहीं जाती। हजरत मसीह ने इसी बात को इन लफ्जों में फरमाया, मांगो तो तुमको दिया जाएगा, ढूंढो तो पाओगे, दरवाजा खटखटाओ तो तुम्हारे वास्ते खोला जाएगा, क्योंकि जो कोई मांगता है उसे मिलता है, और जो ढूंढता है वो पाता है, और जो खटखटाता है उसके वास्ते खोला जाएगा। तुम में ऐसा कौन सा आदमी है कि अगर उसका बेटा उससे रोटी मांगे तो वो उसे पत्थर दे दे, या अगर मछली मांगे तो उसे सांप दे दे? बस जबकि तुम बुरे होकर अपने बच्चों को अच्छी चीजें देना चाहते हो तो तुम्हारा बाप जो आसमान पर है अपने मांगने वालों को अच्छी चीजें क्यों ना देगा। मती 7:7-11। कायनाती नमूना। एमर्सन का कौल है कि फितरत इस उसूल पर अमल करती है कि सब हर एक के लिए और हर एक सब के लिए। ये एक लफ्ज में कायनात के अमल की नहायत जामे ताबीर है। कायनात में बेशुमार चीजें हैं, मगर उनका अमल हद दर्जे तवाफुक के साथ होता है। उनमें से हर चीज इस तरह अमल करती है कि उसका अमल दूसरी तमाम चीजों से पूरी तरह हम आहंग हो। इसी तरह तमाम चीजें इस तरह मुतारिक होती हैं कि उनकी हरकत और हर वाहिद जो उससे कामिल तौर पर मुताबिकत रहे। ये गोया खुदा का एक नमूना है जो उसने अपनी दुनिया में कायम कर रखा है। इंसान को भी उसी नमूने पर चलना है। इंसानी आबादी में भी यही निजाम मतलूब है कि हर फर्द इस तरह जिंदगी गुजारे कि उससे दूसरों को फायदा पहुंचे, और मजमूई तौर पर पूरी इंसानियत इस तरह काम करे कि उसका काम फर्द की तरक्की और कामयाबी में मावन बन रहा हो। फर्द का अमल जमात से हम आहंग हुआ और जमात का अमल फर्द से हम आहंग। कायनात की सूरत में खुदा ने एक जिंदा नमूना कायम कर दिया है जो हर सुबह और शाम लोगों को बता रहा है कि वो किस तरह रहें और किस तरह न रहें। कौन सा इंसान खुदा के यहाँ काबिल कबूल ठहरेगा और कौन सा इंसान खुदा के यहाँ रद्द कर दिया जाएगा। एक दरख्त और कायनात की मिसाल लीजिए। कायनात में हरारत है, कशिश है, हवा है, पानी है, इनमें से हर चीज दरख्त की जरूरियात के ऐन मुताबिक है। बैक्टीरिया से लेकर सूरज तक तमाम चीजें दरख्त के लिए गोया कायनाती दस्तरखान है। हर चीज दरख्त को ऐन वही चीज दे रही है जो उसकी फितरत के मुताबिक उसे मिलना चाहिए। दूसरी तरफ एक दरख्त का मामला भी यही है। दरख्त इस दुनिया की किसी चीज से टकराए बगैर अपना इर्तकाई सफर तय करता है। उसकी लकड़ी, उसकी पत्ती, उसका फूल, उसका फल, गरज उसकी हर चीज बकिया दुनिया के लिए ऐन कारामत है। हत्ता कि उसका कार्बन लेना और ऑक्सीजन निकालना भी ऐन खारजी दुनिया के तकाजों के मुताबिक है। जुज और कुल या फर्द और इज्तमा के दरमियान यही कामिल मुताबिकत इंसान से भी मतलूब है। इसके सिवा इंसान की कामयाबी का कोई दूसरा रास्ता नहीं। जमीर के खिलाफ। मशहूर अंग्रेज मौर्रख आर्नल्ड टाइनबी ने अपनी आखिरी उम्र में एक बार कहा कि फलस्तीन पर यहूदियों का बतौर तारीखी वतन अपना हक जताना ऐसा ही है जैसे रेड इंडियन कबाइल कनाडा वापसी का मुतालबा करें। यहूदियों ने नाजियों के जुल्म पर बेशुमार किताबें लिखी हैं, मगर खुद यहूदी फलस्तीनी अरबों के साथ जो वहशियाना सलूक कर रहे हैं वो बिल्कुल उसी किस्म का है जो नाजियों ने यहूदियों के साथ किया था। टाइनबी ने अपना ये बयान कनाडा में दिया था। उस वक्त कनाडा में हुकूमत इसराइल के सफीर मिस्टर हर्जिक थे। मिस्टर हर्जिक ने बरतानवी मौर्रख को दावत दी कि इस मसले पर वो उससे मुबाहसा करें। आर्नल्ड टाइनबी ने उसको कबूल कर लिया। उसके बाद मॉन्ट्रियल की मैकगिल यूनिवर्सिटी में एक तकरीब हुई जिसमें दोनों जमा हुए। मिस्टर हर्जिक ने कहा, जर्मन नाजियों ने 60 लाख यहूदियों को मार डाला था। इसके मुकाबले में फलस्तीन में जो अरब बेघर हुए हैं उनकी तादाद बहुत मामूली है। इन दोनों को एक जैसा किस तरह कहा जा सकता है? आर्नल्ड टाइनबी ने जवाब दिया कि मैंने जब नाजियों और इसराइलियों के मजालिम को एक जैसा कहा था तो इससे मुराद तादाद नहीं बल्कि जुर्म की नौयत थी। किसी शख्स के लिए 100% से ज्यादा बुरा होना मुमकिन नहीं। कातिल कहलाने के लिए एक शख्स को कत्ल कर देना काफी है। मैं हैरान हूं कि आप लोग मेरे अल्फाज पर क्यों इस कदर बौखला उठते हैं। मैंने वही बात कही है जो तुम में से हर एक का जमीर कह रहा है। जब भी आदमी किसी सच्चाई की तर्दीद करता है तो सबसे पहले वो खुद अपनी तर्दीद कर रहा होता है। सच्चाई हमेशा आदमी के अपने दिल की आवाज होती है, मगर आदमी जिद, तासुब और अपनी झूठी बड़ाई को कायम रखने की खातिर उसको नहीं मानता। वो अपने इनकार को हक बजानिब साबित करने के लिए ऐसे अल्फाज बोलता है जिनके बारे में खुद उसका दिल गवाही दे रहा होता है कि इनमें कोई वजन नहीं। आदमी की सबसे बड़ी महरूमी यह है कि वो अपने जमीर का साथ ना दे सके। जिद और तासुब और मसलहत से मकलूब होकर वो ऐसे रुख पर चलने लगे जिसके मुतालिक उसका अंदरूनी जमीर आवाज दे रहा हो कि वो सही रुख नहीं है। ये अपनी तर्दीद आप करना है। ये अपने आप को खुद अपने हाथों कत्ल करना है। ये अपने मुजरिम होने पर खुद गवाह बनना है। कैसी अजीब है ये महरूमी, मगर जब आदमी की बेहिसी बढ़ जाती है तो वो अपनी महरूमी की इन कार्रवाइयों को अपनी फतह समझता है। वो अपने आप को हलाक कर रहा होता है, मगर समझता है कि मैं अपने आप को जिंदगी दे रहा हूं। अजदहा भी। अजदहा का लफ्ज सुनते ही एक खतरनाक जानवर का तसव्वुर सामने आता है। अजदहे की बहुत सी किस्में हैं। हिंदुस्तान के जंगलों में इस खौफनाक सांप की जो किस्में पाई जाती हैं उसको माहिरीन हैवानात मारुस अजदहा यानी पैराथन मोलर्स कहते हैं। इसकी लंबाई 20 फुट होती है और वजन 200 पाउंड से भी ज्यादा जबकि वो पूरा हो जाए। ताहम दूसरे वैशी जानवरों की तरह अजदहा भी कोई खतरनाक जानवर नहीं। वो किसी इंसान या जानदार पर सिर्फ 2 हालतों में वार करता है, जबकि वो बहुत भूखा हो या उस पर हमला किया जाए। आम हालात में वो बिल्कुल बेजरर जानवर की तरह पड़ा रहता है। एक माहिर हैवानात ने अजदहे के तवील मुताले के बाद लिखा है, अजदहा खा कितना ही बड़ा हो फितरी तौर पर वो असबी मिजाज का है। वो दूसरे सांपों की तरह कभी बिलकसत हमला नहीं करेगा और ना कभी वो चारे बनेगा इल्ला ये कि उसे मुश्तहिल कर दिया जाए। अगर जंगल में उसका सामना पेश आ जाए तो वो आवाज निकाल कर डराएगा या गायब हो जाएगा, मगर वो ना तो उठेगा और ना लड़ाई करेगा जैसे कि आमतौर पर समझा जाता है। हिंदुस्तान टाइम्स, 19 अक्टूबर 1984। अजदेह के अंदर यह खसूसियत महज इत्तफाकन नहीं, वो बराए रास खालिक की कायनात का मंसूबा है। अजदहा फितरत की एक खामोश पुकार है, वो अमल की जबान से इंसान से कह रहा है कि अगर तुम अजदहा हो तब भी किसी को ना काटो, अगर तुम जोर और कुवत में दूसरों से बढ़ जाओ तब भी दूसरों को न सताओ। कैसा अजीब है वो इंसान जो एक ऐसी दुनिया में जुल्म करता है जहां शेर और अजदहे तक की सतह पर उसको जालिम न बनने का सबक दिया जा रहा है। खुदा परस्ती। मौजूदा दुनिया में जिंदगी गुजारने की दो किस्में हैं, एक खुद रुखी यानी सेल्फ ओरिएंटेड जिंदगी, दूसरी खुदा रुखी यानी गॉड ओरिएंटेड जिंदगी। आदमी या तो खुद परस्त होगा या खुदा परस्त, उसका मरकज व महवर अपनी जात होगी या खुदा की जात, वो या तो अपने रुख पर दौड़ेगा या खुदा के रुख पर। जिंदगी के बस यही दो तरीके हैं, इनके सिवा जिंदगी का कोई तीसरा तरीका नहीं। खुदरुखी जिंदगी वो है जिसमें आदमी की तवज्जो का मरकज सिर्फ उसकी अपनी जात हो, वो बस अपने आप में जिए, वो अपने वसाइल को अपनी जात की तकमील में खर्च करे। फलसफियाना जबान में इस तर्ज फिक्र का नाम जाती तर्ज फिक्र है और इखलाकी जबान में इसको खुदगरजी, बेउसूली, ख्वाहिश परस्ती और मफाद पसंदी कहा जाता है। ऐसा आदमी देखने में बज़ाहिर इंसान होता है मगर अंदर से वो हैवान की मानिंद होता है। उसके जीने की सतह और हैवानात के जीने की सतह में कोई फर्क नहीं होता। खुदा रुखी जिंदगी वो है जिसमें आदमी की तवज्जुहात का मरकज सिर्फ एक खुदा हो, खुदा को वो एक ऐसे बड़े की हैसियत से पाले जिसके बाद अपनी जात समेत सब कुछ उसकी नज़र में छोटा हो जाए। उसको याद आए तो खुदा की याद आए, उसको उम्मीद हो तो खुदा से उम्मीद हो, उसको डर हो तो सिर्फ खुदा का डर हो, खुदा की जात उसकी नज़र में सब कुछ हो और अपनी जात उसकी नज़र में बेकुछ। यही दूसरा इंसान खुदा परस्त इंसान है। वो एक हकीकत पसंद इंसान है क्योंकि उसने वो रविश इख्तियार की है जो कायनात के निज़ाम से पूरी तरह मुताबिकत रखती है। उसने उस सही रास्ते को पा लिया है जिस पर चलने वाला उस हकीकी मंजिल तक पहुँच जाता है जिसके सिवा खुदा की इस कायनात में दूसरी कोई मंजिल नहीं। इंसान की मंजिल खुदा है, इससे कमतर कोई चीज़ इंसान की मंजिल नहीं हो सकती।